أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اللہ تعالیٰ کا احسان ہے کہ اس نے ہمیں ایک اور موقع دیا اپنی اصلاح کا اور اپنے محاسبے کا. انشاءاللہ ہم گناہوں کے کچھ مزید برے اثرات دیکھیں گے پیج نمبر 89 سے. آج کا ہمارا ٹاپک ہوگا خواہشات نفس کی پیروی حیوانیت ہے. یعنی صرف خواہشات پوری کرنے کے لیے جینا یہ انسانیت نہیں حیوانیت ہے. انسان تو ایک بہت بڑے مقصد کے ساتھ جیتا ہے اور جب انسان حیوان کی طرح جینے لگے تو پھر اس سے کوئی بہت بڑا کام نہیں ہوتا. نحمدہ و نصلی علی رسولہ الکریم. اما بعد فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. خواہشات نفس کی پیروی حیوانیت ہے. بعض فاسق لوگوں کے متعلق سنا ہے, یعنی گناہگار لوگ, وہ کہتے ہیں اصل زندگی تو خواہشات نفس کی تکمیل ہے. ان لوگوں کے متعلق میں نے غور کیا تو معلوم ہوا کہ ایسی باتیں وہ لوگ کر سکتے ہیں جن کو عزت, وقار اور شائستگی سے دور کبھی تعلق نہ ہو, یعنی انسانیت کے مقام سے گری ہوئی بات ہے. اس قسم کے لوگ دائرہ انسانیت سے باہر سمجھے جاتے ہیں, اس لیے کہ انسان تو بزدلی کے خوف سے قتل ہوتا ہے. کمزوری کے تانے سے بچنے کے لیے بھاری بوجھ اٹھاتا ہے, آر کے خوف سے فقر و فاقہ کی مشکلات برداشت کرتا ہے. حتیٰ کہ ایک جاہل انسان کو بھی جاہل کہا جائے تو غصہ ہونے لگتا ہے, اور اس کو اگر کہا جائے کہ تیری بہن نے ایسی ایسی حرکتیں کی ہیں تو اس کو قتل کرنے پر اتر آتا ہے, بلکہ ایسی جگہ میں کھڑے ہونے سے کتراتا ہے جہاں تہمت لگنے کا خطرہ ہو. اور جس شخص کو یہ خیال تک نہ ہو کہ لوگ اس کو برا کہیں گے تو وہ بری شہرت پانے اور لوگوں کے ہاں عزت کے پامال ہونے کی پرواہ بھی نہیں کرتا. وہ شخص مثل جانور کے ہے جو خواہشات نفس کی مکمل پیروی کرتا ہے. کسی کی ملامت کی فکر نہیں, عزت سے اسے کوئی سروکار نہیں, تو یقیناً یہ انسان نما حیوان ہے. سوچے ذرا, انسان نما حیوان ہے, یعنی دیکھنے میں شکل قد کاٹھ انسان کا ہے لیکن سوچ حیوان والی ہے. ورنہ عقل مند انسان تو سوچتا ہے کہ وہ لذت کیا لذت ہے جس کے پیچھے نہ ختم ہونے والی ذلت ہو. چنانچہ شراب پینے والے کی کیا زندگی ہے کہ اس کے بعد پکڑے جانے, مار کھانے اور لوگوں کے درمیان برے القاب سے پکارے جانے کا خطرہ ہو. اس کون و عیش کا کیا مزہ ہے جس کی بنیاد سستی اور کاہلی ہو. وہ اپنے ساتھیوں کو دنیا علم کے افق پر آرام کرتا دیکھ رہا ہو, یا وہ محنت کر کے امیر ہو گئے ہوں اور یہ آرام طلب شخص سکون طلب کر کے فقیر ہی رہا ہو. اگر زنا کرنے والا زنا کے بعد پیش آنے والے حالات, یعنی پکڑے جانے, حد لگنے اور شرمندہ ہونے کا تصور کرے تو اس برے فعل سے باز آ جائے گا, مگر تمام حالات سے بے فکر ہو کر ایک لمحے کی لذت کی خاطر اپنا سب کچھ برباد کرنا کتنی بدبختی اور بدقسمتی ہے. یہ تو صرف دنیا کی سزا ہے, ہمیشہ کا عذاب تو آخرت میں دامن گیر ہوگا. اللہ تعالیٰ سے دعا ہے کہ رذائل, یعنی برائیوں, خرابیوں, گناہوں سے بچنے اور فضائل کو طلب کرنے کی توفیق عطا فرمائے. آمین یا رب العالمین. تو ہم نے کیا سیکھا اس میں کہ انسان کو انسان بن کے جینا ہے, حیوان بن کے نہیں. سورۃ 3 میں بھی اللہ سبحانہ وتعالیٰ فرماتے ہیں کہ وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ فِي أَحْسَنِ تَقْوِيمٍ, لیکن انسان اپنی چوائس سے کیا کر لیتا ہے, ثم رددنا اسفل سافلین. تو آپ کے میرے لیے خود اختصابی کا پھر ایک موقع ہے. میں کہاں کھڑی ہوں, میری زندگی کس درجے کی ہے, کیا حقیقت میں میں اپنے آپ کو انسانیت کے اعلیٰ مقام پہ دیکھتی ہوں, یا میری زندگی بس ایک چل چلاؤ والی زندگی ہے. جتنا زیادہ آپ اور میں اپنے آپ کو انسانیت کے اعلیٰ مقام کے مطابق دیکھیں گے, اتنا ہی زیادہ اللہ کے حکم اور اس کی رحمت سے ہمیں یہ محسوس ہوگا کہ ہم آج مقصد سے بہت دور ہو گئے. اللہ تعالیٰ ہمیں اصلاح کے موقع دے. بہت سارے موقع اللہ سبحانہ تعالیٰ ہمیں دیتا ہے, یہ الگ بات ہے کہ ہم ان مواقع سے فائدہ کم ہی اٹھاتے ہیں. پھر آگے ہے نافرمانی کا انجام. یعنی دل تو بڑا چاہتا ہے نافرمانیاں کریں اور مرضیاں کریں اور اپنے موڈ دکھائیں, لیکن اس کا انجام کیا ہے؟ بسا اوقات حلم الہی کی بنا پر, یعنی اللہ تعالیٰ کے اندر جو برداشت ہے, تحمل ہے, فوری نہ پکڑنے کی عادت ہے نا, اس کی بنا پر نافرمانی پر پہنچنے والی سزا مؤخر بھی ہو جاتی ہے، پوسٹ پون کر دیتے ہیں اللہ تعالیٰ سزاؤں کو. عقل مند شخص وہ ہے جو گناہ سرزد ہوتے ہی فوراً توبہ کے ذریعے اس کو مٹا دے، اس لیے کہ زندگی کا کوئی بھروسہ نہیں کہ توبہ کا موقع ملے یا نہ ملے، کیا معلوم فوراً لقمہ اجل بن جائے. گناہ بے لذت پر سزا جلدی آتی ہے کیونکہ یہ گناہ معاندت سے سرزد ہوا، اس کو ہائی لائٹ کریے، نہ کہ خواہش نفس کی تابعداری پہ. یعنی گناہ بے لذت پر سزا جلدی آتی ہے، یعنی وہ گناہ جس کے لذت بھی نہیں ملتی. چلیے کچھ لوگ ہیں نا، ان کو گناہ سے کچھ لذت ملے تو بات ہوئی، لیکن وہ بس ایسے ہی ہے عادتاً گناہ، تو اس پہ پکڑ جلدی آتی ہے کیونکہ یہ ارادے کے ساتھ جانتے بوجھتے کیا جاتا ہے اور اس میں کوئی خواہش نفس کی پیروی نہیں ہوتی. اگر وہ گناہ خالق پر اعتراض یا اس کی عظمت کے خلاف ہو تو اس کی تلافی بھی نہیں ہو سکتی، خصوصاً کسی عارف سے. عارف کہتے ہیں جو اللہ کو پہچانتا ہے، عارف باللہ، معرفت ہو جس کو، نیک مراد ہے ادھر. کسی عارف سے سرزد ہو جائے تو کم ہی معاف ہوتا ہے اور اس پر سزا بھی فوراً ہوتی ہے. عبد المجیدی بن عبد العزیز کہتے ہیں، ہمارے ہاں خراسان میں ایک شخص تھا، 3 دن میں اس نے قرآن لکھا تھا. کسی نے اسے پوچھا کتنے دن میں؟ آپ نے لکھا. اس نے شہادت کی انگلی، درمیانی انگلی اور انگوٹھے کی طرف اشارہ کر کے کہا، 3. وَمَا مَسَّنَا مِن لُّغُوبٍ، اللہ تعالیٰ نے اپنے بارے میں یہ کہا ہوا ہے قرآن میں کہ ہم نے جب یہ دنیا بنائی تو ہمیں تو تھکن ہی نہیں ہوئی، اس نے اپنے بارے میں یہ کہہ دیا. اس کی 3 انگلیاں شل ہو گئیں، اس کے بعد ان سے کوئی کام نہ کر سکا. جی کبھی اپنے بارے میں بڑی باتیں نہ کریں، یہ تو ہماری بات ہے جی، ہم تو پہنچے ہوئے ہیں، ہمیں تو جی بہت پتہ ہے. اور یہ پڑھ سکتے ہیں، ابن رجب حنبلی کی کتاب ہے، الفرق بین النصیحت والتعبیر، اس میں یہ بات لکھی ہوئی ہے. بڑے بول سے بچنا چاہیے، مراد سمجھ رہے ہیں نا، گناہ بھی لذت کچھ بھی نہیں. کچھ لوگوں کو پھڑے مارنے کا شوق ہوتا ہے، بڑا بننے کا شوق ہوتا ہے، ہم تو یہ جی، ہم تو وہ جی. اللہ کو نہیں پسند آپ کی یہ بات ہے، اس سے اپنے آپ کو دور کرنا. کسی فصیح و بلیغ شخص کے دل میں خیال پیدا ہوا کہ وہ قرآن کریم جیسا فصیح کلام کہہ سکتا ہے، چنانچہ وہ بالا خانے پر یہ کہہ کر چڑھا کہ مجھے 3 دن کی مہلت دے دو. 3 دن کے بعد لوگ اس کے پاس گئے تو کیا دیکھتے ہیں کہ اس کے ہاتھ میں قلم ہے اور ہاتھ سوکھ چکا ہے اور مردہ پڑا ہوا ہے. یعنی اس نے اتنی بڑی جرت کی، اللہ نے اس کا ہاتھ ہی چل کر دیا. اور عبدالحمید یہ بھی فرماتے ہیں کہ میں نے ایک ایسے شخص سے ملاقات کی جو اپنی بیوی کے ساتھ حالت حیض میں تعلق قائم کرتا تھا، اس کو بھی حیض آنا شروع ہو گیا اور کثرت سے آنے لگا تو توبہ کی، اس کے بعد آنا بند ہوا. اللہ اکبر کبیرہ. اسی طرح کسی کو تانا دینے کی سزا جلدی ملتی ہے، خصوصاً کسی ایسے عیب کا کہ اس کے اختیار میں نہ ہو، مثلا کسی کو اے نبینا، اے لنگڑا وغیرہ کہہ دے. حضرت امام ابن سیری رحمہ اللہ فرماتے ہیں، میں نے ایک شخص کو تنگ دستی کا تانا دیا تو کچھ مدت کے بعد میں قرض میں مبتلا ہو گیا. بس اوقات بر وقت سزا نہیں ہوتی، یعنی فوراً نہیں ملتی، آخر عمر میں لاحق ہوتی ہے، یعنی جب بڑھاپا آتا ہے اور ہی بندہ بیچارہ مجبور ہو، اس وقت پھر سزائیں بھی ملتی ہیں. ہائے کتنا برا اور بدبخت ہے کہ جوانی کے کرتوتوں کی سزا بڑھاپے میں بھگتے گا. توبہ میں جلدی کر کے گناہوں کے انجام سے بچنے کی بھرپور کوشش کرو، قبل اس کے کہ وہ وقت آ جائے کہ جس میں انسان سے کچھ بھی نہ ہو سکے. تو کتنی خطرناک بات ہم نے سمجھی ہے، کیا سیکھا؟ بے تکی باتیں نہیں کرنی، انجانے میں بھی نہیں بولنا، ایسے ہی بس اپنا روب ڈالنے کے لیے بھی نہیں بولنا، بیوقوفی میں بھی نہیں بولنا. بات رکھ، اول فل بولتے رہتے ہیں، بولتے ہی رہتے ہیں، ہمیں تو عقل ہی نہیں، میں تو پاگل ہوں، میری تو مت ماری ہوئی ہے، نہ کہیں. دیکھیے اگر اللہ چاہے تو پھر آپ کی دعا قبول کر لے گا اور مار دے گا آپ کی مت. تو اپنی عزت کیجیے، یہ مراد ہے. علماء ظاہر اور علماء باطن، یہ بھی بڑا اہم ٹاپک ہے. میں نے علماء کے ایک طبقے کو دیکھا جس گمان پر گناہوں کا ارتکاب کرتے ہیں کہ ہمارا علم ہمیں بچا لے گا اور ہمارا دفاع کرے گا. وہ یہ نہیں سمجھتے کہ ان کا ایک گناہ معاف ہونے سے پہلے جاہل کے 70 گناہ معاف ہوں گے، اس لیے کہ جاہل حق کی طرف نظر نہیں کرتا، جبکہ عالم اللہ کی معرفت کے باوجود بے ادبی کا مرتکب ہوتا ہے. میں نے غور کیا تو معلوم ہوا کہ علم حقائق کی معرفت، اسلاف کی سیرت پر نظر اور ان کے اخلاق سے متصف ہونے اور حق تعالیٰ کی معرفت کا نام ہے. علماء کے جس طبقے میں یہ صفات نہیں ہیں، ان کے پاس صرف الفاظ کی صورت ہے جن کے ذریعے سے وہ حلال و حرام کی صرف پہچان رکھتے ہیں، اور یہ علم نافع نہیں. بلکہ علم نافع، فہم اصول، معبود کی پہچان، اس کی عظمت کی معرفت، رسول اللہ صلی اللہ علیہ وسلم کی سیرت مبارکہ اور حضرات صحابہ کے طریقے اور ان کے اخلاق سے متصف ہونے کا نام ہے، یعنی علم مختلف چیزوں کے مجموعے کا نام ہے۔ اور علم نافع کی عظیم صفت سے بہرہور شخص، یعنی جس بندے کو علم نافع مل جائے، علمی لحاظ سے جتنا اونچا ہو، خود کو حقیر اور دوسروں کو اپنے سے اچھا تصور کرتا ہے۔ اور میں نے بعض ایسے بھی لوگوں کو دیکھا جنہوں نے سال ہر سال عبادت کر کے چھوڑ دی اور کہنے لگے، میں نے اللہ تعالیٰ کی ایسی عبادت کی ہے کہ اس جیسی عبادت کسی نے نہیں کی، اب میں کمزور ہو گیا ہوں۔ یعنی پچھلی چیزوں پہ نظر رکھ رہے ہیں اور آج چھوڑ دی۔ کئی دفعہ ہم بہت ساری نیکیاں کر کے کہتے ہیں، اب بہت تو کر لی نا، اب اوروں کو بھی تو موقع دینا چاہیے نا، اب ساری میں ہی کروں گی۔ تو یاد رکھیے، آپ جو کریں گے نا اللہ آپ سے وہی لے گا۔ آج چھوڑیے، کل دوسرا دن، اللہ آپ سے وہ نیکی لے گا ہی نہیں جس کو کرنے کی آپ کے دل میں تڑپ نہیں۔ یاد رکھیے کہ وما قدر اللہ حق قدری، ہم نے اللہ کی ایسی معرفت کی نہیں، اللہ کا حق پہچانا نہیں۔ آپ جو مانگیں گے نا آپ کو وہی ملے گا۔ آپ کہتے اللہ مجھے 5 سال بعد حج پہ لے جا، تو وہ 5 سال بعد لے جائے گا۔ اور آپ کہ اللہ 5 سال میں 5 بار حج پہ لے جا، تو وہ 5 دفعہ لے جائے گا۔ تھوڑا مانگ کر شرمندہ ہوتے ہیں۔ وہ کہتے ہیں نا کہ تم ہی نادان تھے چند کلیوں پہ راضی ہو گئے، ورنہ گلشن میں تو سامان تنگی داماں بھی تھا۔ ہم تو مائل بکرم ہیں، کوئی سائل ہی نہیں، ہم دیں کس کو، مانگتے ہی نہیں لوگ۔ اللہ دینے پہ تیار، اللہ راستہ دیکھ رہا ہے، ہم جاتے ہی نہیں، ہمارے پاس وقت ہی نہیں، مصروف ہی بہت ہیں۔ ابھی بھی بڑے مصروف ہیں، جبکہ ساری مصروفیات ہاتھ میں رکھ دی گئیں کہ لو پھر پکڑو جاؤ کر کے دیکھو۔ لیکن نفس کتنا موٹا ہے انسان کا۔ مجھے لگتا ہے کہ عمر قید کے لفظ کو اگر ہم سمجھنا چاہیں تو آج کے دور میں سمجھ سکتے۔ اگر دنیا ایسی ہی ہوتی اپنی اصل کے اعتبار سے جیسی عموماً آج کل لوگوں کی گزر رہی ہے، کیا کشش تھی زندگی میں، کیا کمانا، کس کے لیے کمانا، کیا پہننا، کیا اوڑھنا، کیا گاڑیاں، کیا بنگلے، نہ آنا نہ جانا، اپنے اپنے گھروں میں، اپنی چھوٹی چھوٹی قبروں میں بیٹھ کر موت کا انتظار۔ اللہ نے اس دنیا میں کتنی رونق ڈالی، پھر ہم اسی دنیا میں گناہوں کی طرف بھاگے۔ اور اللہ سے مانگے تو تھوڑا سا دین کا کام، تھوڑی سی عبادت، اچھا کچھ تو کرا لے۔ ہاں تو پھر اللہ سے کچھ ہی کرائے گا۔ اللہ تھوڑا سا مجھ سے بھی کچھ کرا لے تو اللہ تھوڑا سا آپ سے کرا لے گا۔ اور آپ کہتے ہیں اللہ مجھ سے کروا سب، بہت سارا کرا، کرا بھی اچھا اور کرا بھی زیادہ اور کرا بھی قبولیت۔ اللہ دیکھیے کیسے آپ کا ہاتھ پکڑ کے کروائے گا۔ تو جو مانگیں گے نولہی ماں طلّہ وہی ملے گا۔ تو اللہ سے اچھے اچھے تصور رکھا کریں۔ میں نے کہا یہ انتہائی خطرناک جملہ ہے، مجھے اندیشہ ہے کہ صرف اس جملے کی وجہ سے ساری عبادت غارت نہ ہو گئی ہو، یعنی یہی جملہ کہ میں نے تو بہت عبادت کر لی اور اب میں کمزور ہو گیا ہوں۔ اس لیے کہ وہ یہ عمل کر کے خود کو دوسروں سے بلند سمجھتا ہے، حالانکہ اس کی مثال تو مانگنے اور سوال کرنے والے کی ہے۔ بھلا سوال کرنے والا دینے والے پر احسان جتلاتا ہے، اس کے اترانے کی وجہ حقائق سے بے خبری اور جہالت ہے۔ تو کہاں یہ علماء اور کہاں اسلاف، اسلاف ماضی کے عالم، گزر چکے جو اسلاف تو بہت کچھ کر کے بھی اس کو کچھ نہ سمجھتے تھے اور اللہ تعالیٰ سے ہمیشہ بخشش کی دعا کرتے۔ چنانچہ صلہ ابن ریشم رحمہ اللہ کے بارے میں آتا ہے، درندوں کو ان کے پاس آنے کی جرت نہ ہوتی تھی، ساری رات عبادت الہی میں گزارنے کے بعد دربار الہی میں دستے سوال دراز کر کے یہ دعا کرتے، یا رب اجرنی من النار، اے میرے رب جہنم کے عذاب سے مجھے بچا، میں جنت مانگنے کا مستحق نہیں ہوں۔ یعنی ابھی بھی اتنی عبادت کے بعد بھی بس جہنم سے بچا دے تو بڑی بات ہے، کس منہ سے جنت مانگو۔ اس سے بھی بڑھ کر حضرت عمر کا یہ فرمان کہ میں چاہتا ہوں کہ نجات پاؤں، اس طرح کے برابر برابر کا معاملہ ہو، نہ مجھ پر کچھ آئے نہ مجھے کچھ ملے۔ اللہ تعالیٰ سے ایسی معرفت کی دعا ہے کہ جس سے ہمیں ہماری حقیقت معلوم ہو جائے، عجب اور خود پسندی سے محفوظ رکھے، نیک اعمال پر اترانے سے بچائے، اور حقیقت ہے کہ نحو قریب و مجیب۔ تو کیا سیکھا ہم نے؟ اپنی عبادتوں کو، اپنی نیکیوں کو کافی نہ سمجھیں، ماضی کی کسی بھی نیکی پر مان کر کے مستقبل کے لیے نیکیوں کے دروازے بند نہ کیجیے۔ بہت ساری ایسی چیزیں ہوتی ہیں جو ایک انسان خود اپنی ہی کسی بات کی بنیاد پہ ختم کروا لیتا ہے۔ پھر اسی طرح سے آپ دیکھیے کہ کبھی کسی دوسرے سے اپنے آپ کو اعلیٰ نہ سمجھیں، کسی کو بھی ادنا نہ سمجھیں، آپ کو کیا پتا وہ بندہ کہاں کھڑا ہے، آپ کا کیا مقام ہے اور اس کا کیا مقام ہے. ضرورت اس بات کی خود کو دوسروں سے ہلکا سمجھیں، دوسروں کو اپنے آپ سے اعلیٰ سمجھیں، اس لیے کہ اللہ تعالیٰ نے ان کو شاید ان کی عاجزی کی وجہ سے وہ دے دینا جو آپ کی اکڑ کی وجہ سے آپ کو نہیں ملنا. پھر اسی طرح اگلا ٹاپک ہے، قضاء و قدر کا بہانہ کرنا بےہودگی ہے. یعنی نیکیاں تو کرنی کوئی نہیں اور بعد میں کہتے ہماری قسمت میں ہوتا تو ہم کر ہی لیتے، اور گناہ کرتے جانا اور بعد میں کہنا ہاں جی ہماری قسمت میں تھے اسی لیے ہوئے. اکثر لوگوں کو میں نے دیکھا جو اعمال نہ کرنے کا بہانہ قضاء و قدر کو بناتے ہیں اور کہتے ہیں اعمال کی توفیق نصیب ہوتی تو کرتے، اللہ کو منظور ہوتا تو عمل کی توفیق ہوتی. یہ محض بہانہ ہے، اقوال رسول صلی اللہ علیہ وسلم کے خلاف ہے. یہ تو خوارج کے قول کی طرح ہے کہ وہ حضرت علی سے کہنے لگے ہم آپ کو کتاب اللہ پر عمل کرنے کی دعوت دیتے ہیں. حضرت علی نے فرمایا بات تو درست ہے مگر اس کا مطلب تم غلط نکال رہے ہو. اسی طرح منکرین صدقہ کے قول کی طرح وہ کہتے تھے انوتم من لو یشاء اللہ، کیا ہم ان لوگوں کو کھلائیں، اگر اللہ چاہتا تو خود ان کو کھلاتا. سورت یاسین کی آیت ہے نا، صدقے سے اس لیے بھی رکتے ہیں، لو اللہ نے ان کو دیا تب ہم کیوں دیں، اگر اللہ چاہتا تو ان کو کھلاتا. تو یاد رکھیے کہ توفیق تو امر خفی ہے، چھپا ہوا امر ہے، جبکہ حکم الہی امر جلی اور واضح ہے. خفی کو لے کر جلی کو ترک کرنا مناسب نہیں، یعنی ایک خفیہ چیز کو اوپر لے آنا اور جو کھلی کھلے حکم ہے کہ کھانا کھلاؤ اس کو چھوڑ کر اندر کی باریکیاں نکالنا. آج بھی بہت سارے لوگ اس قسم کی تفسیریں کریں گے، تو اللہ تعالیٰ آپ کو مجھے اس کی توفیق نہ دے. اور یہ دلیل اور بہانہ اس لیے بھی غلط ہے کہ اللہ تعالیٰ بغیر قدرت میسرہ کے کسی کو مکلف نہیں بناتا، یعنی لا یکلف اللہ نفسا الا وسعہا، اللہ تعالیٰ بندے سے صرف وہی پوچھے گا جو اس کو اللہ تعالیٰ نے دیا ہوگا، جس کا مکلف بنایا ہوگا. حکم دینے کا مطلب ہے کہ قدرت حاصل ہے، توفیق ہے. ویسے بھی توفیق اسباب کے مہیا ہونے کا نام ہے. اگر کرنے کی طاقت نہ ہو اور اسباب مہیا نہ ہو تو اللہ تعالیٰ حکم بھی نہیں فرماتے. اللہ جل شان نہ ہو بلا طاقت کسی کو مکلف نہیں بناتا. جن اسباب کے ذریعے تم اپنی خواہشات کو پورا کرنے کی کوشش کرتے ہو، انہی اسباب کے ذریعے فرض بھی ادا کیے جاتے ہیں، تو فرائض کی عدم ادائیگی کے لیے تقدیر کا بہانہ کیوں بناتے ہو؟ مثلاً آپ کمائی اور ذاتی منفعت کی خاطر تو سفر کر سکتے ہیں، لیکن حج کے لیے کہا جائے تو عذر، سفر نہ کر سکنے کا عذر، سویرے فجر کی نماز کے لیے اٹھنے کو کہا جائے تو بیدار نہ ہو سکنے کا عذر، مگر عید کے لیے یا اور کوئی ضروری کام درپیش ہو تو سویرے اٹھ جاتے ہو. اپنے ذاتی کام کے لیے اپنے دوستوں کے ساتھ گھنٹوں کھڑے رہتے ہو مگر نماز کے لیے تھوڑی دیر بھی کھڑے نہیں ہو سکتے. یہ سب بہانے ہیں. سوچئے دو دو گھنٹے قیام میں کھڑے رہتے ہیں ایئرپورٹس پہ، 10-12 ہزار روپے مہینے کے لینے کے لیے گھنٹوں کاؤنٹرز پہ کھڑے رہتے ہیں، اللہ کے لیے کتنا لمبا قیام ہے، پھر تو گھٹنوں میں بھی دردیں اور سجدہ بھی نہیں ہم سے ہوتا، سب کام کھڑے ہو کے اور عبادت بیٹھ کے. خدا را کٹ حجتی مت کرو، بلکہ نیک اعمال کے لیے سر توڑ اور بھرپور کوشش کرو، اس لیے کہ وقت ہاتھ سے نکلتا جا رہا ہے. سستی کو ختم کر کے اپنے اندر چستی پیدا کرو اور غور و فکر سے کام لو. نیک عمل کرنے والوں کے متعلق سوچو، طاقت ہوتے ہوئے بھی تم ثواب سے کیوں محروم ہو، اس پر تدبر کرو. اس طرح سوچا کرو اگر تمہارے اندر حس ہے تو اپنی کمزوری اور سستی و کاہلی پر ندامت ہوگی اور آہ عمل پر آ جاؤ گے. سوچ اور تدبر کے بعد بھی اپنی کمزوری اور دینی نقصان کا ادراک نہ ہو، یعنی وجہ ہی نہ سمجھ آئے، تو سمجھ لو کہ تمہارا دل مردہ ہو چکا. مردہ کو زخم سے کیا تکلیف ہوگی، اسی لیے تو بے حس ہیں ہم. جب تو قبر سے اٹھے گا تو تیرا کیا حال ہوگا؟ نجات پانے والے نجات اور کامیابی کے قریب ہوں گے جبکہ تو پریشان ہوگا. نیک لوگوں کے قدم بلسرات میں تیزی کے ساتھ بڑھتے رہیں گے اور تیرا قدم ڈگمگا جائے گا. آہ سستی کا مزہ ختم ہو جائے گا، آہ سستی کا مزہ ختم ہو جائے گا جبکہ افسوس کی کڑواہٹ برقرار رہے گی. کاہلی کے گلاس کا پانی تو خشک ہوگا مگر ندامت و پشیمانی کا پانی تہ نشین ہوگا. دنیاوی زندگی کا اخروی زندگی کے ساتھ کیا جوڑ ہے، سوچئے تو صحیح. پھر اپنی عمر کا اندازہ کیجئے کہ آدھی عمر کو سونے اور آدھی کو غفلت کی نظر کر دیا. اے انسان، عبرت کی روشنی میں فکر کی نظروں کو کھول دے. अगर तू अपने बातिन को दुरुस्त करना चाहता है तो अल्लाह ताला से मदद तलब करो और सुबह की दुआओं का इहतमाम करो और इस्तिग़फ़ार करने वालों की गाड़ी से चिमट और अमल करने वालों की सफ़ में शामिल हो जा और सिराते मुस्तकीम पर चलने की कोशिश कर। अल्लाह हमें इसकी तौफीक दे। तो कितनी प्यारी बात सीखी हमने। देखिए बातें तो बहुत सी हैं, जो हमारे अंदर उतरेगी ना वो होगी असल में हमारी। शायद कोई ये टॉपिक मेरे अंदर हलचल मचा दे इन तन्हाइयों में और इन फुर्सत की घड़ियों में। हकीकत में इख्तनिम खमसन क़ब्ल खम्स पे अमल हो जाए कि पांच चीज़ों को पांच चीज़ों पर गनीमत जानो, जिसमें मशगूलियत से पहले फरागत को, फरागत के वक्त का सही इस्तेमाल कर लो ताकि अल्लाह ताला बाद की मसरूफियात को बदल दे। कितना इंसान छोटा है, अल्लाह की बातों के ना इशारों को समझता है ना खुली बातों को समझता है। फिर आगे है सिरात मुस्तकीम। सिरात मुस्तकीम क्या है? मैंने हज़रत अबू दरदा रदी अल्लाह अन्हो के इस कौल पर गौर किया। और याद रखिए कि अबू दरदा के बहुत सारे अकवाल जो है ना ये दिल सोजी वाले हैं, बड़े रकीकुल कल्ब सहाबी थे और जाहिदों के दर्जे के सहाबी थे, यानी जिनको दुनिया से कम ही कुछ सरोकार होता है। क्या कौल था उनका, जिसमें वो फरमाते हैं, आजकल जिस पर हम अमल पैरा हैं सिवाय किबले के मैं कुछ नहीं जानता। यानी किबला ढूंढते हैं, वो पूरा सही होना चाहिए नमाज पढ़ते हुए, बाकी चीज़ों में वो भी नहीं। तो मैंने कहा, हाय अगर वो आजकल हमारी हालत का नज़ारा करते तो क्या फरमाते। यानी अबू दरदा के दौर में अगर ये ख्याल था उनका कि बस क़िबला एक ऐसी चीज़ है जिस पे हम पूरा मनोवन अमल करते हैं, तो आज के दौर के हालात पे उनका क्या कमेंट होता। हमारे पास सिर्फ शरीयत का नाम रह गया। शरीयत आपके अक़वाल व अफ़ाल से पहचानी जाती है। आपके तरीके से इन्हराफ की वजह या तो जहालत है या बगावत, ये नोट करें। यानी नबी सल्लम के तरीकों से मुंह क्यों फेरा हुआ है आज उम्मत ने, या जहालत या बगावत। जहालत अनपढ़ों में होगी और बगावत पढ़े लिखों में होगी। इंसान अपनी आदत और तबीयत के साथ चलता है और कभी ऐसी राह चलता है जो शरीयत मोहम्मदी के बिल्कुल खिलाफ होती है। हजरत सहाबे कराम रदी अल्लाहु अन्हुम अजमईन ने आपकी मुबारक ज़िंदगी का मुशाहिदा किया, यानी उसको खुद देखा, आपके अकवाल मुबारका को सुना, इस पर अमल किया, आपके तरीके से ज़र्रा बराबर भी मुँह इधर नहीं किया, मगर फिर भी ज़र्रा बराबर तरीके से हटने पर हज़रत अबू दरदा रदी अल्लाहु अन्हु सख्त अल्फाज इस्तेमाल कर रहे। और आज हम कहते हैं सब ठीक है, इतने रिजिड नहीं बने, सब ठीक है, सबको पता है। इंसान एक चीज़ को सच जानकर भी अपनी तबीयत के तकाजे पर अमल करता है। यानी पता होता है कि ये ठीक है, लेकिन फिर भी अपनी तबीयत जिधर जाए ना उधर ही काम करता है। अब भी आपकी हदीस मुसलसल चली आ रही हैं, मगर इनको हासिल करना और इन पर गौर व फिक्र करना लोगों ने छोड़ दिया, इल्ला माशाल्लाह। शरीयत के मुतज़ाद तरीके इख्तियार किए हुए हैं और ये इनकी तबीयत सानिया बन चुकी है, जिन पर अमल करना शरीयत पर अमल करने से इनको आसान लगता। जब उलमा कहलाने वालों की अक्सरियत लू में शरीयत से पहलू तही करे तो अवाम का क्या कहना, अवाम तो अवाम है। जब अक्सर उलमा ने मनकुलात, मनकुलात क्या होते हैं, जो चीज़ें नकल हो के आगे से आगे आती हैं, यानी कुरान सुन्नत नकल हो के आया ना, जब अक्सर उलमा ने मनकुलात से मुंह फेरा तो असूल व फरू के नाम से बिदत ईजाद की। असूल कहते हैं असल अकीदा और फरू कहते हैं फरूआत मामलात। और असूलीन इल्म कलाम में मशगूल होकर कुरान और हदीस के अलूम से न सिर्फ कमज़ोर बल्कि कलाम के नाम से मंतक को फ़लसफ़े को शामिल इल्म करके इसकी राह पर चल पड़े, फिर फरूआत में उलझ कर बहस व मनाजरा और जदल में लग कर हदीस रसूल को हासिल करना तरक किया, जो मदारे अहकाम है। यानी जब बहसों में पड़ गए, मनाजरों में पड़ गए, जिदाल में पड़े ना, तो हदीसें पीछे रह गईं जिस पे सारे हुक्म घूमते हैं। और इससे बढ़कर ये कि अशार और गज़ल को बेहतरीन आवाज़ों में पढ़ने का इख्तमाम करके इल्मे हदीस में मशगूल होने को तरक कर दिया। आज भी देखिए लोग पोइट्री ज़्यादा शौक से पढ़ते हैं हदीस पढ़ने की नस्बत। और आवाम को सूद जिना वगैरह से मना करने से रह गए, इनको वाजिबात फ़राइज़ की अदायगी की तरफ तरगीब देने से पहलू तही की, इनकी मजलिस लैला व मजनू के तस्करों और अत्तूर मूसा अबू यजीद अल हल्लाज के बेमकसद किस्सों का माहवर बनकर रह गई। ये माजी के कुछ ऐसे लिखारी थे जो बस चीज़ें लिखते थे। कुछ लोगों ने खुद को दूसरों से अलग थलग करके इसको जुहद का नाम दिया, हत्ता कि मरीज की आदत और लोगों के साथ चलने से गुरेज करने लगे। रियासत पर किताबें तालीफ की यानी जमा की, और शरीयत इनकी नज़र में अबू यजीद शिबली और मुतसव्वफीन के कलाम का नाम हुआ, और उमरा अपनी आदत के मुताबिक चलकर इसको सियासत का नाम देकर इसमें मगन हो गए, तो शरीयत मुहम्मदिया फिर कहाँ गई। कुरान हदीस को पढ़े बगैर शरीयत मुहम्मदिया की मार्फत कैसे हासिल हो सकती है। अल्लाह ताला से हम दुआ करते हैं कि हमें शरीयत पर अमल करने और बिदात की तरदीद की तौफीक नसीब फरमाए। आजकल एक बहुत बात मारूफ की जा रही है, तो यहाँ मौका देखकर जवाब दे देती हूँ। जब से पाकिस्तान के इर्द गिर्द कोरोना वायरस का जोर देखा गया तो नई नई चीज़ें भी दिखी, जो और बाकी मुल्कों में तो कोरोना गुजर गया लेकिन नहीं हुई। उनमें से एक चीज़ क्या है, अजाने देना। सारी मस्जिदों में रात ईशा के बाद कितनी दफ़ा अजाने होंगी और ये होगा, कभी आपने ये बात सुनी पहले? और सारी दुनिया से कोरोना गुजर गया लेकिन ये पाकिस्तान के करीब पहुंच कर क्यों बात सामने आई? इसलिए कि ये हमारा शौक है। हाँ, ये सीखिए कि अजाने हैं आज भी, हम नहीं जा पा रहे। इससे सीखिए कि आज के बाद जूँ ही हालात बराबर हुए मैंने अजान से 15 मिनट पहले मस्जिद में जाना है, फिर इंशाल्लाह कोरोना आपका उस्ताद बनेगा। तो ऐसी बातों में नहीं पढ़ना चाहिए। बग़ैर किसी हदीस दलील के कुछ कहना और ज़ईफ़ रिवायतों को पेश करके सिर्फ उसकी बुनियाद पे कुछ करना दुरुस्त नहीं। आप एक सवाल कर सकते हैं, क्या हरज है? अजान ही तो दे रहे हैं ना, कोई गाने तो नहीं चलाएंगे? चलो कुछ तो करें, कुछ अच्छा ही करेंगे। देखिए फ़र्क समझिएगा। सबसे पहली बात, इन नशर्रलुमूरी मुख्दसातुहा वकुल्लु बिदअतिन दलाला वकुल्लु दलालतिन फिन्नार। सहाबा किराम बिदअत को फितना कहते थे, लेकिन एक तो आपने खिलाफ कानून बात की। देख आजकल बाहर लॉ घरों में है ना, जरा कोई बाहर हो तो लोगों को लगता है इससे बड़ा कोई कानून शिकन ही नहीं है, राइट? तो आप अल्लाह और उसके रसूल के कवानीन को बाइड बाय नहीं करेंगे क्या? फिर अपनी मर्जी के रूल्स बना के बाहर अफवाह फैला दीजिए, हुकूमत ने ये कह दिया हो गया, हालांकि नहीं हो रहा, पहली बात। दूसरी बात है, बिदत में कभी खैर नहीं है, हर बिदत सुन्नत की मौत है। और सबसे बड़ी बात, इस तरह की शोबदाबाजियां करके हम मुतमईन हो जाते हैं, चलो कुछ तो किया ना इस हालात में, कोई आयत करीमा पढ़ा दिया, कोई वजीफा कर लिया, कोई खीर पका के खिला दी, चलो कुछ मुसीबत टली। नहीं ध्यान जाता तो अपनी इसलाह की तरफ नहीं जाता, अपने अंदर क्या तब्दीली लानी इस पे नहीं जाती सोच, तो अजान देकर आप तो मुतमईन होके बैठ जाएंगे और हो सकता है कि फजर भी ना वक्त पे पड़े। और बहाना भी काफ़ी है कि आप बाहर जा नहीं सकते, हालांकि घर के लोग मिलकर के आज भी जमात से नमाज नहीं पढ़ सकते। असल बात यह है कि ऐसी चीज़ों से फिर इस्लाह हाल से ज़्यादा बस कुछ ना कुछ करके खुश होने का एक मिजाज पैदा होता है, जो अमल के लिए एक बहुत बड़ी रुकावट बनती है। फिर अगला टॉपिक है, नफ्स इंसानी ख्वाहिशात का तमा करता रहता है। इंसान का जो नफ्स है ना, ये ख्वाहिशात का मंबा है। 13वें पारे की पहली आयत भी याद कर लीजिए, वमा उबर्रियो नफ्सी इन्ना नफ्सा लअम्मारतुम बिस्सू। मैंने अली बिन हुसैन अलवास को मिंबर पर कहते हुए सुना, वो कह रहा था, अल्लाह की कसम मैं गुज़श्ता रात अपने नफ्स के हाथों रोता ही रहा, कभी हम भी रोए? इसके कौल पर मैं सोचता रहा कि इसके नफ्स ने इसके साथ क्या किया कि जिसने इसको रोने पर मजबूर किया। आप भी सोचिए, ये एक मालदार शख्स है, इसके पास खूबसूरत तुर्की बांदियाँ हैं। इनके बारे में मुझे ये भी मालूम हुआ कि खुफिया तौर पर कई औरतों से शादी कर रखी है, और इसकी खुराक मुर्गों माही और हलवियात से कम कोई चीज़ नहीं। माही कहते मछली को, चिकन, फिश, स्वीट्स। इसके पास माले कसीर भी है और इज्जत भी, लोगों में फजीलत भी, और इसने कुछ इल्म भी हासिल कर रखा है, और अपनी सखावत से बहुत से उलमा को अपना ग्राविदा बनाया हुआ है। मैं इस नतीजे पर पहुंचा कि नफ्स अपनी ख्वाहिशात के हसूल में एक मुकाम पर रुकने और सैर होने वाला नहीं, जब इसकी एक ख्वाहिश पूरी होती है तो दूसरी के हसूल में मसरूफ़ हो जाता है, ऐसा करते करते उम्र को ख़त्म करता है, बदन में कमज़ोरी आ जाती है, इज्जत में भी हर्फ पड़ता है, फिर भी मकसूद हासिल नहीं होता। दुनिया में इससे ज़्यादा बेवकूफ़ों का मकल कोई नहीं, जो दुनियावी लज्जात की इंतहा का तालिब हो। दुनिया में हकीकी लज्जत हासिल हो ही नहीं सकती, या लज्जत में अलबत्ता तकलीफ से छुटकारा है। नेकबख्त है वो इंसान जो माँ हजरा पर कनात करता है, यानी जो हाजिर है मेरे पास जो है बस मुझे वही काफ़ी है। एक बीवी नसीब हो, दीनी और दुनियावी एतबार से बेहतर हो, तो इसी के साथ ज़िंदगी गुजारता है। इसके साथ मोहब्बत बरकरार रहने और बढ़ने का एक बड़ा सबब अजनबी औरतों से अपनी नज़र को बचाना और इनके अलावा का लालच न करना भी है। इसलिए कि इसके अलावा किसी और औरत का तमा करना बीवी के साथ इसकी ज़िंदगी को तल्ख कर देगा और इसके ऐबों को जाहिर कर देगा, तो नफ्स ज़्यादातर दूसरी की तरफ माइल होगा और मौजूदा बीवी के साथ ताल्लुकात ख़राब होंगे, जिससे अच्छी खासी ज़िंदगी तलखी और नाचाकी का शिकार होगी। और अगर दूसरी तक रसाई हो जाए तो नफ्स तीसरी की तलाश में होगा। साबिका के साथ पहले वाली की तरह हालात ख़राब होंगे, बल्कि ये इंतहा नहीं, जितनी भी शादियां करता रहेगा नफ्स मजीद का तलबगार होता रहेगा, बल्कि इसको तो चस्का लग जाएगा। ख्वाहिश के हसूल के बावजूद ज़िंदगी खुशगवार होने की बजाय तल्ख दर तल्ख हो जाएगी, जबकि नफ्स को ख्वाहिश में बढ़ाने की बजाय इसे लगाम देना और इसके आगे बढ़ने के लालच और तमे को ख़त्म करना खुशगवार ज़िंदगी का ज़ामिन है। जो शख्स मेरी इस नसीहत पर कान न धरेगा वो ख्वाहिशात नफ्स के मैदान में सरगर्दा फिरेगा, यानी इधर से उधर मुंह उठाकर फिरेगा, फिर इसकी हलाकत का सबब भी बनेगा और लोगों के तानों की जद में आएगा। ख्वाहिश की तकमील की लज्जत आर की कड़वाहट को नहीं मिटा सकती। इन लोगों की सफ में फजूल खर्ची करने वाला और अपने शोहर से बुगज रखने वाली औरत भी दाखिल है। दुनिया में सबसे ज्यादा बेवकूफ वो बूढ़ा सन रसीदा है, यानी ज्यादा उम्र वाला बूढ़ा, जो नौ उम्र लड़की की तमा रखता और ख्वाहिशमंद है, इसलिए कि इससे कमाले तमत्तो हासिल नहीं कर सकता। अगर वो बालिगा होगी तो वो कसरत ताल्लुक की ख्वाहिशमंद होगी, जबकि बूढ़े से वो ना हो सकेगा। जितनी भी कोशिश करेगा इसकी ख्वाहिश को तो पूरा नहीं कर पाएगा, मगर खुद जल्दी हलाकत के धाने पर पहुंच जाएगा। बूढ़ा अपनी ख्वाहिश से धोखा न खाए, इसलिए कि इसकी मिसाल सुबह काजिब किसी है जो जल्द ख़त्म होने वाली है। हमने ऐसे बूढ़े को भी देखा जिसने एक बांदी खरीदी, इसके साथ शबबाशी की, सुबह को मुर्दा पाया गया। एक मरतबा एक हॉस्पिटल में एक जवान मरीज 2 महीने से दाखिल था, इसकी बीवी इससे मिलने आई, इससे ताल्लुक किया और वो फौरन मर गया। इन दो वाक्यों से मालूम हुआ कि नफ्स मरते दम तक ख्वाहिश करता रहता है और लज्जात के तलब करने में लगा रहता है। बहरहाल बूढ़ा शख्स अगर ताल्लुक के अलावा सिर्फ फ़ायदा उठाने पर ही इक्तफा करेगा तो वह इसकी दुश्मन बन जाएगी। कभी इसकी ख्वाहिश गालिब आ जाए तो बुरा कहने से भी गुरेज नहीं करेगी, बल्कि बास दफ़ा रास्ते से हटाने और कत्ल तक का इकदाम करने के लिए भी तैयार होगी। और इस उम्र रसीदा शख्स से जिसकी उम्र 60 साल से ज़्यादा हो चुकी, तलब ख्वाहिश नफ्स करना और लज्जत के पीछे पड़ना, औरतों से छेड़छाड़ करना बुरा ही नहीं बल्कि बदतरीन और कबीह तरीन अमल है। अगर कोई दीनदार औरत किसी बूढ़े शख्स के साथ रहने पर रजामंद हो जाए तो इसके चाहिए कि इसके साथ लुत्फ़ मेहरबानी और माली फरावानी और हुस्न अखलाक से पेश आए और इसके सामने नेक और सालेहात के अहवाल बयान करे, क़यामत का तज़किरा और दुनिया की बुराई को बयान करे और अहले अरब की मोहब्बत जिसमें सिर्फ इश्क होता है, वती के ख्वाहिशमंद नहीं होते, इसका भी तज़किरा करता जाए। जैसा कि किसी शायर का कौल है, मोहब्बत नाम है बोसा लेने, हाथों से छूने का, और बस यही इश्क है। अगर मामला वती तक पहुंच जाए तो मोहब्बत फासिद हो जाती है। और वो शख्स मुकम्मल मिस्कीन है जो किसी काम के अंजाम को सोचे बगैर इसमें दाखिल हो। इसकी मिसाल इस परिंदे की सी है कि जाल के नीचे दाने को देखकर इसके हसूल की खातिर इसकी तरफ लपके, परों के फंस जाने और ज़िबा होने को भूल जाए। जो कुछ मैंने नज़र की हिफाजत, नफ्स के तमा लालच को ख़त्म करने और हासिल शुदा पर कनात का तस्करा किया है, ये एक अकलमंद इंसान को झंझोड़ने वाला है और इन आफात से इसकी जान छुड़ाने का सबब भी है जिनका मैंने तस्करा किया। अल्लाह ताला से दुआ है कि वो हमें अक्ल व दानिश और शरीयत पर अमल करने की तौफीक दे। तो आप देखिए कितना ज़बरदस्त ये टॉपिक था कि बुढ़ापे में भी गुनाहों को ना छोड़ना और बुढ़ापे में भी नफ्स नफ्स ख्वाहिश, और अफसोस के साथ कहना पड़ता है कि आज ऐसा ही होता दिखता है। वक्त के साथ मीन्स इतने खुलते जा रहे हैं बेहयाई और बुराई के, हाथों में वो चीज़ें जिनको कल लेने के लिए दूर दराज जाने का मौका मिलता और वहाँ भी बदनामी का डर होता, लोग सिर्फ अपने बाप दादा की इज्जत की वजह से ही न जाते, आज वो हाथों में आ गईं तो फिर गुनाह से रुकना मुश्किल हो गया। अल्लाह बुढ़ापे को सुरखरू करने वाला बना दे। ٹاپکس تو بہت سارے ہیں، اللہ ہمیں عمل کی توفیق دے. سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.